الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق الصلاة والسلام على رسول الثقلين محبوب رب المغربين والمشرقين جد الحسن والحسين بالقاسم محمد سيد الرسول وہ صحیح کرے اس کو اس کو ہلکا کرے کوئی ہلکا کر دے اس کو ولانۃ اللہ علیہم ولانا الی قیام یوم الدین اما بعد فقد قال اللہ سبحانہ تبارک و تعالی فی کتابہ المجید والفرقان الحمید وہو قوله الحق وهو أصدق القائلين بسم الله الرحمن الرحيم ولقد بعثنا في كل أمة رسولا أن اعبدوا الله واجتنبوا الطاغوت ولادت وسعادت کے حوالے سے نشست ہے البتہ عنوان شب دعا کا ہے لیکن خاص الخاص جو عنوان قرار دیا گیا وہ سیرت امام کے حوالے سے ہے کہ جس کی ولادت چند دنوں پہلے گزری لیکن چاہے دن کے حوالے سے ولادت یا شہادت ان کے اوقات گزر جائیں مگر اپنے طور پر وہ برقرار رہتے ہیں مختصر سی نشست ہوگی بہت آپ لوگوں کی جو ہے جہاں تک ایک گھنٹے سے آپ لوگ موجود ہیں لیکن میں زیادہ ٹائم نہیں لوں گا آپ لوگوں کا امام کی سیرت کو اگر ہم اور آپ ملاحظہ کرنا چاہیں تو امام کی سیرت کے مختلف پہلو ہیں ان تمام پہلوؤں کو اگر ہم اور آپ سمیٹیں تو ایک چیز نظر آتی ہے وہ ہے تعلیم تربیت اور اخلاق دوسرے الفاظ میں 124,000 پیغمبر کا سلسلہ اور اس کے بعد ائمہ تاہین علیہم السلام کا سلسلہ اور اس کے بعد پردہ غیبت میں ایک امام کا چلا جانا اور اس دوران علماء اور بزرگان اور صلحاء کی ذمہ داریوں کو اگر ملاحظہ کریں تو ہمیں اور آپ کو یہی چیز نظر آتی ہے تعلیم تربیت اور اخلاق یہ تعلیم تربیت اور اخلاق جہاں انبیاء کے اندر اولویت کے لحاظ سے ترجیحاتی بنیاد پر دکھائی دیتا ہے وہاں ساتھ ساتھ ائمہ طاہرین کی حیات طیبہ میں بھی تعلیم اور تربیت اولویت کی حامل ہے لا محالہ علماء اور بزرگان بھی اسی چیز کو سامنے رکھتے ہوئے معاشرے کے افراد کی نسبت تعلیم کے لیے اہتمام کیا یا تربیت کے لیے اہتمام کیا یہ تعلیم اور تربیت اگر پلس ہو بہت غور سے سنیے گا تو از ایکول ٹو ہوتا ہے اخلاق لیکن اگر خالی تعلیم ہو اور مائنس تربیت ہو تو اخلاق اسلامی ظاہر نہیں ہوتا ہے انبیاء کے اہداف کو اگر ہم اور آپ ملاحظہ کریں رسولوں کے اہداف کو اگر ہم اور آپ ملاحظہ کریں اور مقاصد کو ان تمام مقاصد کو اگر ہم اور آپ سمیٹ لیں تو ایک ہی چیز کے لیے ان سب کا نزول ہوا تھا اور مبعوث بے رسالت ہوئے اور اس کے بعد ائمہ طاہرین نے بھی وہی کام انجام دیا تسلسل کے ساتھ وہ ہے اخلاق اسلامی انفرادی طور پر اور اخلاق اسلامی اجتماعی طور پر لیکن وہ اخلاق نہیں کہ جو خشک اور خالی بلکہ وہ اخلاق کہ جو تر ہو آسان زبان میں خوش اخلاق وہ ہوتا ہے کہ جو انسان کو گوشہ نشین کر دیتا ہے تر اخلاق وہ ہوتا ہے کہ جو انسان کو یہ بتلاتا ہے کہ اے انسان تیری ذمہ داری کیا ہے. اگر اپنی ذمہ داریوں کو مد نظر رکھ کر وہ زندگی گزارنے کا طریقہ سیکھ لے تو ایسا انسان با اخلاق, اور جس معاشرے کے اندر ایسے انسان موجود ہوں وہ با اخلاق معاشرہ کہلاتا ہے. انبیاء نے ہر دم کوشش یہی کی کہ افراد پر تعلیم اور تربیت کا کام انجام دیا جائے کہ دیا. رسولوں نے بھی یہی کام انجام دیا. نتیجہ اگر ہر نبی کو ملاحظہ کریں اپنے دور کے لحاظ سے اور اس دور کے افراد کو ملاحظہ کریں, اگرچہ تعداد کے لحاظ سے بہت کم دکھائی دیے, وہ افراد کی جو تربیت شدہ ہوئے انبیاء کے ہاتھوں کے جو معلمین تھے ان افراد کی نسبت, مربی تھے ان افراد کی نسبت, لیکن وہ تعداد کے لحاظ سے جو چند افراد تھے وہ ان تمام افراد کے اوپر کے جو ان کے مد مقابل تھے کہ غیر تربیت شدہ تھے, غیر تعلیم یافتہ تھے, اخلاق کا ذرہ برابر ان کے وجود میں شائبہ نہیں تھا, کہیں زیادہ اہمیت کے حوالے سے خدا کی نگاہ میں دکھائی دیتے ہیں اور کام کیا انہوں نے. دلیل سب سے بڑی اور پختہ یہ ہے کہ آج ہم اور آپ جس اسلام کو دیکھ رہے ہیں, جو دین ہمارے سامنے آیا ہے, وہ دین کی جو شستہ ہے, صاف ستھرا ہے, وہ سب کی سب مرہون منت ہے انبیاء کی زحمتوں پر. اور انبیاء نے جن افراد کی تربیت کی انہوں نے اپنے طور پر اسٹیپ لیا اور آگے بڑھے سینہ بہ سینہ, ایک دوسرے کے بعد تیسرے اور تیسرے کے بعد چوتھے, یہاں تک کہ زمانہ وائز بھی اس مطلب کو آگے بڑھایا, یہاں تک کہ رسول اسلام آئے کہ انہوں نے جو ہے واقعا وہ کام انجام دیا. جتنے بھی انبیاء گزشتہ تھے ان سب کی زحمتوں کو باقاعدہ پائے تکمیل تک پہنچایا اس حوالے سے کہ هو الذی بعث فی الامیین رسولا منہم یتلو علیہم آیاتہ. ہمارا حافظ ہے اس آیت کے, ہر جمعے کے دن اس آیت کو سنتے ہیں, اور اگر توفیق ہو جائے ہم اور آپ پڑھتے بھی ہیں, کہ ثواب ہے سورہ جمعہ کی تلاوت کرنا, شب جمعہ بھی, مغربین کی نماز میں, اور جمعے کے دن صبح کی نماز میں, اور ظہرین کی نماز میں. خدا کیا کہتا ہے, هو الذی بعث فی الامیین رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ. تعلیم, تربیت اور تزکیہ, یعنی اخلاق. انبیاء جز اس کے کسی اور مقصد کے لیے آئے ہی نہیں, مگر تعلیم اور تربیت اس تزکیے کو سامنے لے کر آتا ہے کہ جو گوشہ نشینی نہ سکھائے. خود محوری سے ہمیں اور آپ کو لوگوں کی ذمہ داریوں کو, کہ جو انسانی ذمہ داری ہے, معاشرتی ذمہ داری ہے, اس کو بھی جو ہے انجام دینے کے لیے ہمیں اور آپ کو تعلیم اور تربیت کے حوالے سے اہمیت بتلائی گئی. یہ ایک مطلب. آئمہ طاہرین کو اگر ہم اور آپ ملاحظہ کریں تو آئمہ طاہرین نے بھی فردن فردن اپنے زمانے میں وہ کام انجام دیا کہ جو انبیاء کی ذمہ داری تھی, اس لیے کہ آئمہ طاہرین کی نسبت امامت کو اگر ہم اور آپ تصور کرنا چاہیں بہت شارٹلی اور بریفلی لیکن جامع, کہ امامت نام ہے حفاظت دین کا, نبوت اور رسالت نام ہے بناء دین کا. رسالت نے دین کی بنیاد ڈالی اور اس کی حفاظت کس نے کی؟ امامت نے. من جملہ اماموں میں سے ایک امام امام ہشتم. امام ہشتم کی زندگی کو اگر ہم اور آپ ملاحظہ کریں تو کوٹ کوٹ کر ہر زاویے سے ہمیں اور آپ کو جو چیز نظر آتی ہے وہ ہے تعلیم, تربیت اور اخلاق. عصر ظہور ہے, ہم اور آپ جس زمانے میں موجود ہیں اس وقت, اسے अगर ताबीर किया जाए तो बेजा नहीं होगा, बिल्कुल सही है, असर ज़ुहूर है। हम और आप मुंतज़िर हैं किसके? एक मुंतज़र के। इस असर ज़ुहूर के लिए इमाम हश्तुम ने जो काम अंजाम दिया, बहुत मुख्तसर करूँगा, ज़्यादा ज़हमत नहीं होगा, वो अगर हम और आप मुलाहिज़ा करें तो ताज्जुब होगा कि इमाम हश्तुम का वो दौर 1400 साल पहले और आज हम और आप 1400 साल के बाद, उन्होंने उस दौर में इस असर ज़ुहूर के लिए जो पैगाम दिए, जो फरामीन सादिर किए, जो दस्तूरात दिए, वो अजीब व गरीब हैं। लेकिन अजीब व गरीब एक माना में, दूसरे माना में नहीं। दूसरे माना वो कि जो हम और आप अकवाल सुनते रहते हैं इमाम के जो ज़ुहूर के हवाले से, हमें और आपको ख़बर नहीं कि वो अकवाल किसके हैं, कौन से मासूम की ज़बान मुबारक से सादिर हुए। दूसरे अल्फाज में, इमाम हश्तुम ने अपने तौर पर, उनसे पहले इमाइम्मा ने अपने तौर पर और उनके बाद आने वाले अइम्मा ने अपने तौर पर जिस मैसेज को कन्वे किया, सीना ब सीना और पब्लिक को पहुंचाते रहे, वो कौन सा पैगाम था? का दीन की बका कामिलन, दीन को बेखतर करना कामिलन, दीन को बेखतर करने के बाद उसकी हिफाजत करना कामिलन। हर इमाम ने अंबिया की तरह वही काम अंजाम दिया कि जो खुदा ने चाहा। खुदा ने क्या चाहा? ये जो मैंने आयत पढ़ी खुतबे के साथ ही, वो आयत हम और आप सुनते रहते हैं। खुदा क्या कहता है? अंबिया की बेइज्जत को बयान किया मकसद के हवाले से, वलकद बअसना फ़ी कुल उम्मतिन रसूला अन अबुदुल्लाह वजतनिबुत तागूत। हमने हर उम्मत के लिए एक रसूल को रवाना किया ताकि दो काम जाकर अंजाम दे। अहदाफ क्या था? एक काम बंदगी खुदा की तरफ बुलाना और दूसरा काम जुल्म से मुकाबला करना सिखाना। दूसरे अल्फाज में, जब तक बंदा बंदा नहीं होगा उस वक्त तक जुल्म का मुकाबला करना नहीं सीखेगा। आइम्मा ने भी यही काम अंजाम दिया, लेकिन कौन सी जो है चीज़ को सामने रखते हुए। फिर मैं कहूँगा अपने तौर पर तीसरी मरतबा मुख्तसर करूँगा, थके हुए लग रहे हैं आप हज़रात, अंदाज़ा है, जल्दी जान छोड़ दूँगा आप लोगों की। किस तरह से हम और आप इस असर ज़ुहूर में आइंदा आने वाले दौर की नस्बत के जब वाकई ज़ुहूर हो जाएगा अपनी ज़िम्मेदारियों को अंजाम दें। ये जो मैंने आगाज़ में कहा, हम और आप तालीम के जेवर से आरास्ता हों, तरबियत पाकर अखलाकी जो है लिबास को पहन लें, तब जाकर हम और आप अपने ज़माने के जो है इमाम की नस्बत अपने आप को तैयार पाएंगे। आया वाकई इस इमाम ने अगर सीरत के लिहाज से मुलाहिज़ा करें यही काम अंजाम दिया या नहीं? बिल्कुल सरासर यही काम अंजाम दिया, सरासर। अगर मुलाहिज़ा करें तारीख़ इमाम हश्तुम को, सीरत इमाम हश्तुम को, और ख़ास तौर पर इस उनवान को मुलाहिज़ा करें कि मारूफ है आजकल तो माशाल्लाह मीडिया के ज़रिए से भी बल सकते आते हैं और किताबों के ज़रिए से भी, कि इस इमाम ने तालीम के हवाले से, इल्म के हवाले से जो काविशें की, शायद किसी और ज़माने के अंदर दिखाई नहीं देता। मुमकिन है शायद आप सबके साथ मुझसे ये कहें कि छठे इमाम ने फिर क्या किया, पांचवें इमाम ने क्या किया। तो समझिए, बहुत मुख्तसर छठे इमाम का फरमान आपकी खिदमत में अर्ज़ करता हूँ, फिर मालूम हो जाएगा। छठे इमाम ये फरमाते हुए नज़र आते हैं कि ऐ काश कि मेरे बाद आने वाले मेरे फर्जन का फर्जन उसे देख पाऊँ, यानी इमाम हश्तुम के लिए। काय मौला क्यों देखना चाहते हैं? का जानते हो क्यों? का इसलिए कि वो मेरे जद अमीरुल मोमिनीन की मानिंद होगा। फिर कहा का जो इल्म मेरे जद का है वही इल्म उनके पास है, प्लस वो काम अंजाम देंगे अपने ज़माने में कि जिसके बाद इल्म के चश्मे फूटेंगे, बेदीनों को दीनदार करेंगे और दीन की तरफ माइल करेंगे। का किस तरह से? का तालीम के वसीले के ज़रिए से। तालीम वसीला है, का क्या मिलेगा उसके ज़रिए से? का तरबियत। यहीं से इस्तेफादा करूँ। तालीम 70% वसीला और ज़रिया है किस चीज़ का? तरबियत का। जब ये दोनों चीज़ें प्लस होती हैं तो तरबियत के बाद जो चीज़ सामने आती है वो है अखलाक। तो शुरू में मैंने कहा बस 1,24,000 पैगंबर का हदफ क्या था? अखलाकी माशरे की दुरुस्तगी। 1,24,000 पैगंबर के बाद आइम्मा ताहिरीन का हदफ क्या था? अखलाकी माशरे को बुलंद मकाम अता करना, यानी बुलंद मकाम पर ले जाना अखलाकी माशरे। इमाम ने यही काम अंजाम दिया। मैं मुख्तसर सी तारीफ़ करूँगा तालीम की, बस एक जुमले के अंदर, कि तालीम किसे कहते हैं ताकि खाली ना जाए यहाँ से। तालीम यानी मतालिब को, मानी को और मफाहीम को तकरार दर तकरार के साथ दिलो दिमाग के अंदर उतारना, यह है तालीम। तरबियत किसे कहते हैं? का जब ये तालीम जब दिलो दिमाग में उतरती है तो अंदर के जो हमारे टैलेंट होते हैं वो बाहर आते हैं, उसे कहते हैं तरबियत। हमारा और आपका काम क्या है कि हम और आप जो कुछ भी जानते हैं वो दूसरों को इल्का करें, दिलो दिमाग के अंदर उतारें। क्यों उतारें? का तरबियत शुदा होगा वो। का तरबियत किसे कहते हैं? का अंदर के जो टैलेंट है फितरी तौर पर, कि खुदावंद आलम खुद कहता है कि मैंने अपनी फितरत पर इस इंसान को खल्क किया है, वो है टैलेंट। टैलेंट इलाही, इस्तेदाद इलाही, वो जो हमारे और आपके वजूद के अंदर है, किस तरह से बाहर आएगा? का तरबियत। लेकिन तरबियत कैसे होगी? कहा तालीम के ज़रिए से। जब ये इंसान इलाही बाहर आएगा तो उसे कहा जाएगा कि ये इंसान मुतखल्लिक बे अखलाक खुदा है। उसके बाद आएगा अखलाक। तालीम की तारीफ कर दी, तरबियत की तारीफ कर दी, इमाम गजाली क्या कहते हैं इस मौके पर? और से सुनिए। का जानते हो तरबियत किसे कहते हैं? का तरबियत नाम है किस चीज़ का? का अखलाक सैया को, बुरे अखलाक की जगह पर अच्छे अखलाक को बिठा देना। का जो शख्स ये काम अंजाम देगा इंसानों की निस्बत वो मुरब्बी है, लेकिन ये मुमकिन नहीं है जब तक मुअल्लिम ना हो। तालीम तरबियत लेकर आती है और तरबियत क्या करती है? अंदर के जो जौहर हैं हमारे और आपके वो निकल कर बाहर आते हैं। किसी भी माशरे के अंदर हम और आप अगर रेवोल्यूशन लेकर आना चाहते हैं, पॉजिटिव इनकलाब को बपा करना चाहते हैं, तो सबसे पहले ज़रूरी है, मैं साफ कह दूँ, अगर हम और आप अपने माशरे के अंदर इनकलाब देखना चाहते हैं वाकई, तो सबसे पहले ज़िम्मेदारी हमारी और आपकी फ़र्दन फ़र्दन यह है कि अपने अंदर इनकलाब को बपा करें। जब तक हमारे और आपके अंदर इनकलाब बपा नहीं होगा उस वक्त तक बाहर का इनकलाब सती होगा। क्यों हम और आप सियासी हवाले से मुँह की खाते हैं, बहुत माजरत के साथ? क्यों हम और आप सियासी हवाले से पेश कदम नहीं होते? क्यों हम और आप मुख्तलिफ जावियों से दीनी हवाले से आगे नहीं बढ़ पाते हैं? खुलासा वजह उसकी क्या है कि मैंने अपने आप को तालीम के जेवर से आरास्ता नहीं किया ताकि तरबियत पा सकूँ। जब तरबियत नहीं पाई तो किस तरह से अखलाक आएगा? और अगर तालीम नज़र आती है मेरे वजूद में, मैं आपको नहीं कह रहा, मैं अपने लिए कह रहा हूँ, जब मेरे ज़ात के अंदर तालीम दिखाई नहीं देती, तरबियत नहीं है, अखलाक नहीं है, अगरचे मैं कहता हूँ अपने आप को तालीम याफ्ता, अगरचे मैं अपने आप को कहता हूँ तरबियत शुदा, अगरचे मैं अपने आप को क्या कहता हूँ? बा अखलाक, खाली ज़बानी जमा खर्च होगा। क्यों? इसलिए कि अगर आप तालीम याफ्ता होते, अगर आप तरबियत याफ्ता होते اگر آپ با اخلاق ہوتے تو آپ کا اثر ہوتا. دل سے جو بات نکلتی ہے اثر رکھتی ہے, پر نہیں مگر پرواز رکھتی ہے. صحیح کہا شاعر نے. پس امام غزالی نے کیا کہا, یہ مطلب کہا. لیکن آئیے اخلاق کو دیکھیں, شہید متاری کیا کہتے ہیں. کہ جہاں پر تربیتی حوالے سے گفتگو ہو تین موضوع ضرور آتے ہیں, کا تعلیم اور خود تربیت, اور تیسری چیز اخلاق. کہے شہید بتلائیے تربیت میں اور اخلاق میں کیا فرق ہے, دونوں ایک ہی تو چیز ہے. کیونکہ اگر میں بد اخلاق ہوں, اپنے آپ کو با اخلاق کرنا چاہتا ہوں, تو کیا کروں گا؟ اخلاق کے زیور سے اپنے آپ کو آراستہ کروں گا. خوب, اخلاق کے زیور سے آراستہ کرنے سے مراد کیا ہے؟ تربیت کرنا. خوب, کیا ڈفرینس ہوا تربیت میں اور اخلاق میں؟ بڑی پتے کی بات کہی ہے, اور خوب کہی. اگر ہم اور آپ بھی تھوڑا سوچیں, ضرورت نہیں شہید مطہری کے جو ہے قول کو دیکھنے کی, مگر انہوں نے ہمیں اور آپ کو تذکر دیا ہے, ایک سہارا دیا ہے. کہا جانتے ہو تربیت میں اور اخلاق میں کیا فرق ہے؟ کہا میں تمہیں مثال دیتا ہوں. کہا حیوان کو بھی تربیت کیا جاتا ہے ان کے مالکوں کے ذریعے سے. حیوانات کیا ہوتے ہیں؟ سدھائے جاتے ہیں. انسان بھی جو ہے اپنے جو ہے مربی کے ذریعے سے تربیت پاتا ہے. لیکن دونوں کی تربیت میں زمین سے آسمان کا فرق ہے. جب حیوانوں کی تربیت ہوتی ہے تو وہاں پر تربیت کہا جاتا ہے, لیکن جب انسان کی تربیت ہوتی ہے تو اسے کہا جاتا ہے اخلاق. یہ فرق ہے. دوسرے الفاظ میں کہتے ہیں, فرماتے ہیں تربیت کے اندر تقدس نہیں حیوانات کی نسبت. انسانوں کی نسبت جب تربیت کا لفظ استعمال ہوتا ہے وہاں تقدس ہے. اور اسی لیے کہا گیا کہ جب جو ہے تعلیم پلس تربیت ہو تو از اکول ٹو اخلاق ہوتا ہے انسانوں کی نسبت. لیکن حیوانوں میں جو ہے صرف تربیت ہوتی ہے, اخلاق مائنس ہوتا ہے. خلاصہ کروں کیا کرنا چاہیے ہمیں اور آپ کو. کہا امام نے جس کی یاد منانے ہم اور آپ یہاں جمع ہوئے ہیں شب دعا کے عنوان سے, امام کیا فرماتے ہیں؟ امام نے بھی اپنے دور میں اس عصر ظہور کے لیے ہمیں اور آپ کو اپنے زمانے کے امام کی نسبت منتظر ہونے کے حوالے سے خوب کاوشیں کی. تین اہم جو ہے مطلب بیان کروں گا, لیکن بہت ہی بریفلی, بہت ہی کم الفاظ میں. بہت غور سے سنیے گا. آپ نے تعلیم اور تربیت کے ذریعے سے اپنے دور میں امام ہاشم میں بہت سارے نکات سامنے رکھے تربیتی حوالے سے. ایک نقطہ جو برجستہ تھا وہ تھا تربیت نسل منتظر. تربیت نسل منتظر, اس کے لیے کیا کیا آپ نے؟ بہت سارے کام انجام دیے مولا نے اپنے دور میں. شیخ کلینی نے روایات کے ذریعے سے اس کو بیان کیا ہے, موقع نہیں ورنہ میں عرض کرتا ہوں. سب سے پہلا کام آئندہ کے لیے امیدواری. آئندہ آنے والا جو زمانہ ہے, امام ہاشم کیا کہتے ہیں اور کیا کہتے ہوئے نظر آتے ہیں؟ کہے لوگوں آئندہ کے لیے امیدوار رہو. اے مولا آئندہ سے کیا مراد ہے آپ کی؟ کہ آئندہ کے لیے ایک روز محشر اور دوسرے عصر ظہور, دو کام انجام. قیامت کیا فائدہ دیتی ہے ہمیں اور آپ کو؟ ہم اور آپ کہتے ہیں کہ ہم اور آپ دین اسلام کے قائل ہیں نا, اور اصول دین کتنے ہیں؟ اصول دین پانچ ہیں, جس میں آخری کیا ہے؟ قیامت. اس کے لیے ہمیں اور آپ کو خود دلیل بنانی پڑے گی, تقلید جائز نہیں ہے. ہاں, اگر کسی کی دلیل سمجھ میں آ جائے, ہمارے اور آپ کے دل و دماغ میں اتر جائے, وہ بھی کافی ہے. خوب, قیامت, معاد اور محشر, اس کا فائدہ کیا ہے؟ توحید کا اپنا فائدہ ہے, عدل کا اپنا فائدہ ہے, نبوت اور امامت کا اپنا فائدہ ہے, معاد کا کیا فائدہ ہے؟ کا آئندہ کی نسبت امیدواری انسان کو کیا کرتی ہے؟ ایکٹیو کرتی ہے. روز جزا اور سزا کیا کرتا ہے؟ کہ ایک دن آنے والا ہے, اس دن ہم سے باس پرس ہوگی, سوال جواب ہوں گے ہم سے. لہذا کہیں ایسا نہ ہو کہ اس وقت سوال ہو اور ہم جواب نہ دے پائیں, تو کیا کریں گے؟ تیاری کریں گے. کہ یہی عالم امام ہاشم نے کس طرح سے کہا؟ کہا عصر ظہور کے لیے اپنے آپ کو اس منتظر کے لیے تیار کرو کہ وہ آنے والا ہے. एक कॉल के जो हम और आप मिंबरों से अक्सर सुनते हैं, खास तौर पर शाबान के महीने में अपने ज़माने के इमाम की निस्बत, वो कॉल मारूफ है, लेकिन वो कॉल है किसका? इसी इमाम का। क्या फरमाते हुए नज़र आते हैं कि अगर कयामत आने में एक दिन भी बाकी रह जाए, दुनिया ख़त्म होने में एक दिन भी बाकी रह जाए, तो वो एक दिन ज़ुहूर का दिन होगा। उस ज़ुहूर के दिन क्या करेंगे मौला? का जिस तरह से दुनिया जुल्म जौर से भर जाएगी, बिल्कुल बरअक्स 180 डिग्री लेकर आएंगे, अदल अदालत गरी होगी। ये एक मतलब, ये किसने कहा? इमाम हश्तुम ने। दूसरा काम जो किया तैयारी के हवाले से, वो क्या है? असल ज़ुहूर है, सीरत इमाम सुनने के लिए बैठे हैं। मुख्तसर मौला ने एक काम और अंजाम दिया तरबियती हवाले से, तालीमी हवाले से, यानी बाखलाक करना चाहिए। का अगर वाकई तुम जो है उस इमाम से मिलना चाहते हो, उसकी यारी करना चाहते हो, एक काम अंजाम दो, आमादा करो, आमादा अपने आप को। हाँ, कैसे? कहा मैंने अपने जद का पैगाम अपने अजदाद से सुना है। क्या कहा? कहा अफजल आमाल उम्मती इंतजारो फरज। या मेरे रसूल, यानी हमारे जब क्या कहते हैं, अफजल अमाल उम्मती, मेरी उम्मत का बेहतरीन अमल क्या है? अगर आप मेरे साथ हैं, थके हुए नहीं हैं, लेकिन मुझे लग रहा है थके हुए, सलावात भेजे मोहम्मद वाले। बस जल्दी जान छोड़ देता हूँ आपकी। अफजल अमाल उम्मती क्या है? इंतज़ारुल फरज। ये किसने कहा? इसी इमाम हश्तुम ने कहा। आपकी सीरत को अगर हम और आप मुलाहिजा करने के लिए बैठे हैं ना, तो सीरत को इस जहस से मुलाहिजा करें कि जो हमारे और आपके वक्त की ज़रूरत है। इंतज़ार क्या करता है इंसान को? सोने नहीं देता है, इसलिए कि जिसका हम इंतज़ार कर रहे हैं, अगर वो आ गया और हमें और आपको सोया हुआ पाया, तो क्या गुजरेगी उस पर? हम और आप अगर ट्रेन का इंतज़ार कर रहे हों, गाड़ी का इंतज़ार करें, और हम और आप इंतज़ार करते करते सो जाएं, कि जिस तरह से ज़ाहरी तौर पर यहाँ आलम हो रहा है इस वक्त, हैं, तो गाड़ी गुजर जाएगी। बाद में अगर पूछा जाए कि मौलाना ने क्या कहा, तो कहा गाड़ी गुजर गई, अब पछतावत क्या होगा जब चिड़िया चुग गई खेत, हैं। मौला ने ये काम किया, कहा सोना मत, मगर सोना, सो ऐसा कि हर दम जब बेदारी का वक्त आए उठ जाओ। थकता है इंसान, सो इतना और ऐसा कि हर दम जब बेदारी का वक्त आए, तो वो मुंतज़र जिसके तुम मुंतज़िर हो, वो तुमसे रद्द ना हो जाए, आगे ना बढ़ जाए। ये दो काम, तीसरा काम और आखिरी काम और रफ़ ज़हमत। बातें बहुत मुझे करनी थी, वो क्या है? इमाम की सीरत को अगर मुलाहिज़ा करें, आपने तालीमी लिहाज से और तरबियती हवाले से हम तक जो काम पहुँचाया, ज़िम्मेदारी को पहुँचाया निभाने के हवाले से, वो इसी असर ज़ुहूर के हवाले से। का देखो, ख़ुद महवरी से निकलो और मुआशरती अपने आप को करार दो। मेरे बच्चे, मेरा ख़ानदान, मेरे भाई, मेरा घर, मेरी जगह नहीं। का अपने आप को फिदा करो अपने आप पर, तब जाकर जो है हमेशा के लिए ज़िंदा हो जाओगे। ये किसने पैगाम दिया? इमाम की सीरत को अगर मुलाहिज़ा करें, यही पैगाम मिलता है हर इमाम की सीरत। लेकिन ख़ास तौर पर जो इसका जिक्र इसलिए कर रहा हूँ कि जिसकी याद मनाने के लिए हम जमा हों, बस कोशिश करें। हम और आप, खुलासा करता हूँ, दीन पर यकीन रखें, और दीन पर यकीन मुमकिन नहीं है जब तक तालीमी लिहाज से अपने आप को आमादा ना करें कि दीन है क्या चीज़। और जिसको दीन पर यकीन हो जाता है, दूसरा काम अंजाम देना है उसे। हर चीज़ में, हर काम को अंजाम देने से पहले दीन को पेश नज़र रखें, अपनी जेब से दीन बनाकर पेश ना करें, जैसा दीन है उस पर अमल करने की कोशिश करें। अफसोस के साथ कहना पड़ता है कि हमारे माशरे के अंदर ऐसे अफकार दिखाई देते हैं कि जो असली दीन है वो बेचारा है, जो जाली और नकली दीन है वो बाचारा है। मैं और आप जो समझते हैं उसे कहते हैं दीन, رسولوں نے، ائمہ طاہرین نے جو اپنی سیرت کے ذریعے سے دین پہنچایا ہم تک، ہم کہتے ہیں یہ دین نہیں ہے. خدا را ہم اور آپ پہلے دین کو سمجھیں اور اس کے بعد دین پر عمل کرنے کی کوشش کریں، اور ہر چیز سے پہلے دین کو رکھیں، نہ یہ کہ جو ہے ہر چیز سے پہلے اپنے آپ کو رکھیں اور دین بعد میں. اگر دین ہمارے جو ہے مفاد میں ہے تو بسم اللہ، اور اگر دین ہمارے جو ہے حق میں نہیں ہے تو بس دین تو بیٹھا رہے اس طرف، ہمیں جو ہے تمہاری ضرورت نہیں ہے. اور یہی سبب بنا امام رضا کی جو ہے شہادت کا، کہ امام رضا اور اس سے پہلے ائمہ طاہرین کو اگر شہید کیا گیا اور ان سے پہلے رسولوں کو جو اذیت دی گئی، یہی وجہ تھی. کہ یہ کون سا نیا دین لے کر آ گئے، یہ کون سا نیا جو ہے زندگی کرنے کا طریقہ لے کر آ گئے. کہ ہمیں ہمارے آبا و اجداد نے جو سکھایا وہ کافی ہے، ہمارے ذہن میں جو آ رہا ہے وہ کافی ہے خواہشات نفسانی کی بنیاد پر. آج اگر ہم اور آپ یہ آخری جملہ چاہتے ہیں کمال پر پہنچیں، اجتماعی لحاظ سے، معاشرتی لحاظ سے، سیاسی لحاظ سے، تو یہ کام کرنا ہوگا کہ جو در حقیقت تین کام ہیں، تعلیم، تربیت اور اخلاق کے زیور سے اپنے آپ کو آراستہ کرنا ہوگا، تب جا کر ہم اور آپ خود اپنے آپ کو بھی جو ہے باکمال پائیں گے اور اپنے معاشرے کو بھی باکمال پائیں گے. صلوات بجماع میں دعائیں مانگا.